عنوان: مولائے کائنات کی سماجی زندگی. حجت الاسلام والمسلمین سید شہید حسین نقوی صاحب رکن نظارت گفتگو فرمائیں گے. محمد و آل محمد بلند تر صلوات.
محترم سامعین و عالی قدر احباب،
میری پنڈال کمیٹی کہ وہ شرکائے کنونشن کو پنڈال میں لانے کی کوشش کریں. بہت اہم گفتگو ہے قبلہ محترم کی، اور اس میں ہم تنظیمی حوالے سے اگر وہ کچھ سوال کرنا چاہتے ہیں، تنظیمی مشکلات ہیں جو فیلڈ میں، اس کے حوالے سے کوئی بات کرنا چاہتے ہیں تو یہ ایک اچھا موقع ہے. ہمارے رکن نظارت ہمارے درمیان موجود ہیں. میری گزارش ہوگی پنڈال کمیٹی سے کہ وہ ریجنل ناظمین بھی دیکھیں اور اپنے اپنے شرکا کو پنڈال کے اندر لانے کی کوشش کریں. شکریہ.
مہربانی. شکریہ. چلیں، جو موجود ہیں وہی غور سے سنیں. جیسے وہ زیدی صاحب کہہ رہے تھے کہ ان کو ٹائم اچھا نہیں ملا، تو میرا ٹائم تو اس سے بھی پیچھے چلا گیا ہے. تو بہرحال اب جتنے بھی آپ ہیں بس ملاحظہ فرمائیں. تو جو آیت میں نے آپ کی خدمت میں تلاوت کی ہے وہ یہ ہے کہ ان الذین آمنوا وعملوا الصالحات اولئک هم خیر البریہ. جو لوگ ایمان لائے اور انہوں نے اعمال صالح کیے، یہی وہ لوگ ہیں جو خدا کی بہترین مخلوق ہیں. اس آیت کے بارے میں جب رسول اکرم صلی اللہ علیہ وآلہ وسلم سے یہ سوال ہوا کہ اولئک هم خیر البریہ، کہ یہ بہترین مخلوق ہے، تو یہ بہترین مخلوق کون لوگ ہیں؟ تو رسول اکرم نے مولا امیر المومنین کو مخاطب کیا اور فرمایا یہ بہترین مخلوق خیر البریہ یا علی و انت شیعتو کا، اے علی تو اور تیرے شیعہ. تو شیعان علی ہی وہ بہترین افراد ہیں جو اس کائنات کی بہترین مخلوق ہے. ہم جس ہستی کے ساتھ ہمارا تشخص ہے، یعنی ہمیں مولا علی کی ذات سے ایک تشخص ملا ہے، دوسروں سے ہم ممتاز ہوئے ہیں، اور وہ ہمارا تشخص ہے ہی مولا امیر المومنین کی وجہ سے ہے کہ ہم ہیں شیعان علی، یعنی مولا علی کے شیعہ. تو ہمارا تشخص مولا امیر المومنین سے ہے. عزیزو، ہم جو تنظیمی افراد ہیں، ظاہر ہے کہ ہمارا تعلق ایک الہی تنظیم سے ہے. ہماری تنظیم کوئی عام تنظیم نہیں ہے جیسے لوگ مختلف تنظیمیں رکھتے ہیں. ہمارا تعلق الہی تنظیم سے ہے. الہی تنظیم کا کیا ہدف اور کیا مقصد ہے؟ یہ جو ہم نے تنظیم بنائی ہے اور آپ اس کے ارکان ہیں، مختلف مسئولیتیں آپ لیتے ہیں اس میں اور کام کرتے ہیں، اس تنظیم کا مقصد کیا ہے، ہدف کیا ہے؟ आया हम उस हदफ का दुम्बाल कर रहे हैं, उस हदफ की तरफ बढ़ रहे हैं, आया हमने वो हदफ पूरा किया है। तो अजीजों, हमारा जब हदफ जो है इस तंजीम का इलाही अहदाफ है, तो इलाही अहदाफ बहुत से हैं। कम अज़ कम हमें इन इलाही अहदाफ में से कुछ हदफ मुशख्खस करने चाहिए कि जिनको हम हासिल करने की कोशिश करें। और अगर मैं इन इलाही अहदाफ का, जो हमारी तंजीम का मकसद है, उसको मैं दो नुक्तों में पेश करूं, तो अजीज़ो, हम सब का हदफ खुद साजी और इंसान साजी है। हम सबसे पहले अपने आप की तरबियत करें, कबल इससे कि हम दूसरों की तरफ देखें, हम खुद देखें कि वो इलाही अहदाफ मैंने पूरे कर लिए हैं। और जब मैं अपनी खुद साजी कर लूँगा तो फिर मैं इंसान साजी के लिए आगे बढ़ूँगा, दूसरों की तरबियत करूँगा। अगर खुद ही इंसान अपने आप को ना बना सके तो दूसरों को कैसे बेहतर कर सकता है। तो सबसे पहला मकसद हमारा खुद साजी होनी चाहिए और उसके बाद इंसान साजी है। अगर हम ये दो हदफ पूरे कर लें तो हम इन इलाही अहदाफ तक पहुंच सकते हैं। और इंसान जब तक किसी हदफ और मकसद के हुसूल में कमिटेड ना हो, मुखलिस ना हो, वो हदफ हासिल नहीं कर सकता। आया हम इस तंजीम में रहकर तंजीम के इन इलाही अहदाफ से कमिटेड हैं? अगर हैं तो आप जो हैं वो इस अहल हैं कि आपको मुबारकबाद दी जाए। और अगर हम कमिटेड ही नहीं हैं, इखलास ही नहीं है, उसकी तरफ गामजन ही नहीं है, तो फिर ये इतलाफ वक्त है, वक्त का इतलाफ है, वक्त का ज़िया है, पैसे का ज़िया है, एनर्जी का ज़िया है। तो हमें इसकी तरफ मुतवज्जे रहना है कि हम इन अहदाफ के साथ कमिटेड हैं या नहीं। और आज मैं इसी मुनासिबत से, जो दिन गुज़र रहे हैं हमारे और ये रजब का महीना है, मैं आपकी तवज्जो मबजूल करना चाहता हूँ ऐसी शख्सियत की तरफ कि जो अपने अहदाफ में कमिटेड थी और उस कमिटेड ज़ात के हम फॉलोवर हैं, हम उसको फॉलो करते हैं। देखें, 13 रजब 30 आमुल फील, मौला अमीरुल मोमिनीन की विलादत बासआदत का दिन है। 27 रजब इस्लाम की, रसूल अकरम की बेसत और रिसालत का दिन है। 27 रजब को रसूल अकरम ने ऐलान नबूवत किया था, गोया ऐलान इस्लाम किया था। तो 13 रजब को मौला अली पैदा हुए और 27 रजब को रसूल अकरम ने ऐलान नबूवत किया, और ऐलान नबूवत के साथ ही इस्लाम का ऐलान हुआ। 27 अजब बहुत बड़ा दिन है दीन इस्लाम के लिए। इस्लाम और मौला अमीरुल मोमिनीन एक महीने में रजब में दोनों पैदा हुए और फिर मौला अमीरुल मोमिनीन के, अब मैं तमाम हालात आपकी खिदमत में पेश नहीं करना चाहता लेकिन मैं सिर्फ आपकी तवज्जो इस तरफ मबजूल कराना चाहता हूँ कि मौला अमीरुल मोमिनीन की विलादत जो खाना काबा में हुई ये विलादत भी कोई मामूली हालात में नहीं हुई, गैर मामूली हालात थे। फातिमा बिनत असद खाना काबा के करीब आती हैं और वो दुआ के लिए हाथ बुलंद करती हैं और दुआ करती हैं कि खुदाया मैं तेरे नबियों पर ईमान रखती हूँ, उन किताबों पर ईमान रखती हूँ जो तूने नाजल की हैं, उन रसूलों पर ईमान रखती हूँ और मैं तुझे वास्ता देती हूँ इस घर का और उस बच्चे का जो मेरे बतन में है, मेरी मुश्किल को आसान कर दे। दीवारे काबा शक होती है, फातिमा बिनते असद उसमें चली जाती हैं। 3 दिन तक जनाब फातिमा बिनते असद खाना काबा में रहती हैं। अब खुराक कहाँ से आई, पानी कहाँ से आया, 3 दिन कैसे वो रहीं, ये कुदरत का इंतज़ाम था। और जब मौला अमीरुल मोमिनीन को लेकर गोद में उठाकर बाहर आती हैं तो कोई दरवाजे के रास्ते नहीं आईं। शायद आपने ये पढ़ा है कि जब फातिमा बिनते असद उस शकशुदा दीवार के अंदर चली गई और दीवार बंद हो गई तो बाहर से जो ताला लगा हुआ था उसको खोलने की कोशिश की गई लेकिन उस दिन ताला भी नहीं खुला था और 3 दिन के बाद जनाब फातिमा बिनते असद जब बाहर आती हैं और बाहर मुंतजर थे जनाब अबू तालिब और रसूल अकरम और सबसे पहले रसूल अकरम ने मौला अमीरुल मोमिनीन को अपनी आगोश में लिया और मौला अमीरुल मोमिनीन ने अभी तक आंखें नहीं खोली थीं तो सबसे पहली ज़ियारत रसूल अकरम की और रसूल अकरम ने अपनी ज़ुबान मुबारक मौला अली के मुंह में दे दी और मौला अली ने उस ज़ुबान को चूसना शुरू किया और फातिमा बिनते असद का ये कौल है कि मेरे इस बच्चे अली ने किसी औरत का दूध नहीं पिया, सिर्फ़ और सिर्फ ज़ुबान रिसालत चूस कर ये बच्चा पला बड़ा है, यानी ये कोई मामूली बच्चा नहीं था और मामूली हालात नहीं थे। तो यही बच्चा जब थोड़ा सा बड़ा होता है तो हुक्म हुआ रसूल अकरम को कि वो दावत ज़ुल अशीरा करें, अपने रिश्तेदारों को दावत दें और उनमें अपनी रिसालत का ऐलान करें। तो रसूल अकरम ने खुदा के हुक्म के मुताबिक दावत ज़ुल अशीरा दी और ये दावत भी हज़रत अबू तालिब के घर में हुई और मौला अमीरुल मोमिनीन ने इसका बंदोबस्त किया और वहाँ पर जनाब रसूल अकरम ने एक फसीह बली खुतबा दिया और आखिर पर जब अपनी बात करने लगे तो अबू लाहब ने रोक दिया कि हम आपकी तकरीर सुनने नहीं आए। तो लोग उठकर चले गए, दूसरे दिन फिर दावत की, फिर अबू लाहब ने लोगों को बिखेरना चाहा तो उस वक़्त जनाब अबू तालिब उठे और उन्होंने कहा कि बैठ जाओ और मेरे भतीजे की गुफ्तगू को सुनो। अबू लाहब घुटनों में सर देकर बैठ जाता है। और रसूल अकरम ने वहाँ पर जो पहली बात की वो ये थी कि मैं ऐसी चीज़ लाया हूँ कि जो मुझसे पहले कोई जवान ऐसी चीज़ आपके लिए नहीं ला सका, मैं दुनिया और आखिरत की भलाई तुम्हारे लिए लाया हूँ, और जो मेरा इस अहम काम में साथ देगा वो मेरा जानशीन होगा, मेरा खलीफा होगा, मेरा वसी होगा। तो वहाँ बुजुर्ग जो बैठे हुए थे उनमें से कोई नहीं उठा सवाए मौला अमीरुल मोमिनीन के। आपने उठकर कहा कि या रसूलल्लाह, मैं आपका इस अहम काम में साथ दूंगा। तो वहाँ पर रसूल अकरम फरमाया इन्ना हाजा अखी व वसी व खलीफती, ये है मेरा भाई और मेरा खलीफा और मेरा जानशीन। ये दावत ज़ुल-अशीरा में जो मौला अमीरुल मोमिनीन ने रसूल अकरम की रिसालत में मदद देने का वादा किया था, जो कमिटमेंट की थी मौला अमीरुल मोमिनीन ने, मैं इस पर आपको लाना चाहता हूँ कि मौला ने हर जगह पर रसूल अकरम का साथ दिया, सख्त से सख्त मरहले में साथ दिया, और उस अपने वादे से और कमिटमेंट से पीछे नहीं हटे। तो सबसे पहली जंग जो पेश आई वो जंगे बदर थी, और जंगे बदर से पहले भी जब रसूल अकरम बाहर तबलीग रिसालत के लिए निकलते थे तो उनको बच्चे जो है वो तंग करते थे, आवाज़ें कसते थे, और उनको जो है वो मिट्टी के ढेले मारते थे, पत्थर मारते थे। लेकिन चूंकि वो बच्चे थे, रसूल अकरम उनको कुछ नहीं कहते थे, तो मौला अमीरुल मोमिनीन ने यार अपने नबी करीम से कहा कि जब आप बाहर जाएं तो मुझे साथ ले जाया करें। तो रसूल अकरम फिर जब बाहर निकलते थे मौला अमीरुल मोमिनीन को साथ ले जाते थे, और फिर जब वो बच्चे तंग करते थे तो मौला अमीरुल मोमिनीन रसूल अकरम का दिफा करते थे। उसके बाद जंगे बदर जो पहली जंग थी उसमें 313 मुसलमानों ने और मलाइका की मदद भी शामिल हाल थी, इन सब ने मिलकर आधे कुफार कत्ल किए थे, और अली की तलवार ने आधे कुफार कत्ल किए थे। ये मौला अमीरुल मोमिनीन की सबसे पहली जंग है, इसमें मौला ने मदद की। फिर आप लैलतुल मबीत जो है, जब रसूल अकरम जाना चाहते थे, हिजरत करना चाहते थे, तो उस वक़्त रसूल अकरम ने मौला अली से ये कहा कि आप मेरे बिस्तर पर सो जाएं। तो मौला अमीरुल मोमिनीन रसूल के कहने पर उस बिस्तर पर सो जाते हैं। लेकिन एक जुमला मौला अमीरुल मोमिनीन का तारीख में मिलता है कि मौला अमीरुल मोमिनीन ने ये कहा, या रसूलल्लाह, अगर मैं आपके बिस्तर पर सो जाऊं तो क्या आपकी जान बच जाएगी? तो रसूलुल्लाह ने फरमाया, हाँ अली, अगर आप मेरे बिस्तर पर सो जाएं तो मेरी जान बच जाएगी। यहाँ ये सवाल जो मौला अमीरुल मोमिनीन ने किया, मौला ने दुनिया वालों को बता दिया कि मुझ अली की जान की क्या कीमत है। रसूलुल्लाह ने फरमाया कि अगर तू मेरे बिस्तर पर सो जाए तो मेरी जान बच जाएगी। तो अली का बिस्तर रसूल पर सोना, ये अली की जान इतनी कीमती थी कि जो रसूल की रिसालत की जितनी कीमत रखती थी, रसूल की जान जितनी कीमत रखती थी। अगर रसूल चले जाते, उनको कुछ हो जाता तो रिसालत भी ख़त्म हो जाती। तो ये मौला अली अमीरुल मोमिनीन जब सो जाते हैं बिस्तर रसूल पर लैलतुल मबीत में, तो वही कमिटमेंट जो की थी दावत ज़ुल-अशीरा में उसको पूरा किया। फिर जितने भी जंगें हुई हैं, जहाँ भी जो हालात पैदा हुए हैं, तो मौला अमीरुल मोमिनीन ने रसूल अकरम का साथ दिया है। वो जंगे खंदक हो, जंगे ओहद हो, तो जंगे जो जंग भी है जो रसूल अकरम के दौर में लड़ी गई है, वो खैबर हो, तो जंगे खंदक में जब अहज़ाब मिलकर आ गए थे, तमाम अहज़ाब, तो उन्होंने हमला कर दिया था। تو رسول اکرم نے اپنے دفاع میں خندق کھود لی تھی, تو وہ عمر بن عبد ود جو سب سے بڑا شجاع تھا ان کا وہ خندق پار کر کے آتا ہے اور وہ مبارزہ طلبی کرتا ہے کہ حال میں مبارز کوئی ہے میرے مقابلے میں آئے. تو مولا امیر المومنین اٹھتے ہیں, لیکن رسول اکرم مولا امیر المومنین کو بٹھا دیتے ہیں. وہ دوبارہ مبارزہ طلبی کرتا ہے, دوبارہ مولا امیر المومنین اٹھتے ہیں, لیکن جب تیسری مرتبہ اس نے مبارزہ طلبی کی تو اس شان سے لافتہ کی جوانی سامنے آئی کہ رسول سے انکار نہ بن سکا. رسول اکرم نے وہاں تعارف کرایا عمر بن عبد ود کا, اور مولا علی نے اس تعارف کے جواب میں بھی چند جملے کہے. تو رسول اللہ نے فرمایا یہ خدا کا دشمن ہے, کہا میں خدا کا ولی ہوں, کہا یہ عمر ہے, کہا میں علی ہوں. تو مولا امیر المومنین کو جب تعارف رسول اکرم کرا چکے تو اب مولا علی کو جانے کا حکم دیا, لیکن وہ لوگ جو جا نہیں رہے تھے تو انہوں نے اعتراض کرنا شروع کر دیا مولا امیر المومنین پر. تو رسول اکرم نے بلایا مولا امیر المومنین کو اور یہاں فرمایا کہ یہ کون جا رہا ہے, برز الایمان کلہ الی الکفر کلہ, کل ایمان کل کفر کے مقابل میں جا رہا ہے. یعنی بتانا یہ مقصود تھا کہ اب اگر اعتراض کرو گے علی پر تو یہ علی پر اعتراض نہیں ہوگا بلکہ ایمان پر اعتراض ہوگا, پھر ایمان کی خیریت نہیں ہے. تو میں تھوڑا سا آپ کو آگے لے جاؤں, میں ایک مقصد کے لیے یہ واقعہ میں نے بیان کیا ہے. مولا امیر المومن اس کے مقابلے میں جاتے ہیں, اس سے لڑتے ہیں, اس کو زمین پر گراتے ہیں, لیکن اس نے لعاب دہن سے بے ادبی کی اور مولا علی اس کے سینے سے اتر گئے. دوبارہ مولا علی اس سے لڑے, پھر اس کو گرایا, اس کا سر کاٹا. جب سر کاٹ کر واپس آ رہے تھے تو جہاں بعض صحابہ نے آگے بڑھ کر یہ کہا کہ یا علی جب اتنا بڑا مد مقابل قابو میں لے لیا تھا تو پھر کیوں چھوڑا تھا, تو مولا علی نے وہاں یہ جملہ کہا جو تاریخی جملہ ہے مولا امیر المومنین کا, کہ جب میں اس کا سر قلم کرنا چاہتا تھا تو اس نے لعاب دہن پھینکا, اور میں علی نہیں چاہتا تھا کہ اپنے ذاتی غصے میں اس کا سر قلم کروں, اور وہ تلوار جو راہ حق میں چل رہی تھی اس میں مجھ علی کے ذاتی غصے کی امیزش ہو جائے. تو علی وہ شخصیت ہے کہ جب ذاتی غصہ آتا ہے تو سینے سے اتر جاتے ہیں. اب دنیا کو معلوم ہونا چاہیے کہ علی جس جس جنگ میں گئے ہیں ذاتی غصے کے لیے نہیں گئے بلکہ اللہ کے لیے گئے ہیں. ان کی تلوار جب بھی چلی ہے راہ خدا میں چلی ہے. تو عزیزو یہ علی کے اس کردار کا ایک درس ہے ہمارے لیے. یہ جو کردار مولا نے پیش کیا, مولا نے ہمیں بتا دیا کہ اگر آپ نے لڑنا ہے تو خدا کے لیے لڑو, اپنی ذات کے لیے نہ لڑو, اپنی شخصیت کے لیے نہ لڑو, لڑنا ہے تو اسلام کے لیے لڑو, لڑنا ہے تو دین کے لیے لڑو. تو یہ مولا کا ایک درس ہے ہمارے لیے. تو اسی طریقے سے خندق میں مولا کو کل ایمان کہا, رسول اکرم نے اس ضربت کا وزن کیا. خلاصہ کرتا ہوں آگے بڑھتا ہوں, تو رسول اکرم نے فرمایا ضربت علی یوم الخندق افضل من عبادت ثقلین, علی کی یوم خندق کی ضربت ثقلین کی عبادت سے افضل ہے. یہ نہیں ہے برابر ہے, افضل ہے. جیسے فخر رازی نے بھی تفسیر کبیر میں لکھا ہے لیلۃ القدر خیر من الف شہر, لیلۃ القدر ہزار مہینوں کی راتوں سے بہتر ہے. اور نیچے لکھا ہے جیسے رسول نے خندق کے میدان میں کہا کہ علی کی ضربت دو جہانوں کی جو ہے نا عبادت سے زیادہ ہے, ثقلین سے افضل ہے. تو یہ نہیں بتایا کتنی افضل ہے. تو اسی طریقے سے لیلۃ القدر کا بھی یہ نہیں بتایا کہ لیلۃ القدر ہزار مہینوں کی راتوں سے کتنی افضل ہے. تو عزیزو یہاں پر میں تھوڑا سا انالیسز کرتا ہوں اس بات کا کہ ایک ضربت ثقلین کی عبادت سے کیسے افضل ہو سکتی ہے. एक जरबत, जरबतून का माने एक जरबत। तो अगर इसका एनालिसिस हम करें, हमें पता चलता है कि ये जंग जंगे अहजाब है, अहजाब हिज की जमा है, यानी कुफार और मुशरकीन के मुख्तलिफ ग्रोह ये तय करके आए थे कि आज हमने मोहम्मद और उसके दीन को ख़त्म कर देना है। लेकिन मोहम्मद भी बच गए और मोहम्मद का दीन भी बच गया अली की एक ज़रबत से। इसलिए रसूल ने इस ज़रबत को देखकर कहा कि अली की यह ज़रबत सकलैन की इबादत से अफजल है, इसलिए कि अगर रसूल शहीद हो जाते तो दीन ख़त्म हो जाता, इस्लाम ख़त्म हो जाता। तो ये इस्लाम और दीन जो बचा है ये अली की ज़रबत का नतीजा है। हम ऐसे ही नहीं कहते अली मोहसन इस्लाम है। तो खंदक में भी आप देखें कि मौला अली ने कैसे मदद की रसूल अकरम की, खैबर में भी की, लाओ तैयन नर्रायता गदन राजुलन कर्रारन गैर फर्रारन, मैं तफसील में नहीं जाना जाता। और जंगे जो है वो जिस जंग में उहद में जब रसूल अकरम के दंदाने मुबारक शहीद हो गए थे, दुश्मन इतना करीब आ गया था, उसकी वजह भी ये थी कि चूंकि लोग रसूल अकरम को छोड़कर भाग गए थे, लेकिन एक तलवार ऐसी थी जो रसूल का दिफा कर रही थी। और जब मौला अमीरुल मोमिनीन ने दुश्मनों को दूर भगा दिया, उसके बाद रसूल अकरम के पास आए तो रसूल अकरम ने यह जुमला कहा, या अली जब दूसरे भाग गए थे तो तू छोड़कर क्यों नहीं गया? तो मौला ने अर्ज़ किया कि अकफर तो बादा ईमानी, क्या मैं ईमान लाने के बाद काफिर हो जाता? तो अली की निगाह में मैदान जंग से भागना कुफर के मुतरादिफ है। तो अजीज़ो, हर जगह पर मौला अमीरुल मोमिनीन ने मदद की है, रसूल अकरम की मदद की है, इस्लाम की, और हम इस हस्ती के मानने वाले हैं। सिर्फ जंग करके मदद नहीं की, सब्र करके भी मदद की है। आप मौला अली का सब्र अगर मैं थोड़ा सा पेश करूं, आप अंदाज़ा नहीं कर सकते कि मौला अली कितने बड़े मज़लूम हैं। आप देखें, हम करबला वालों को मज़लूम समझते हैं, मज़लूम कहते हैं, उनका मातम करते हैं, लेकिन ये करबला की जंग ये थोड़ी जंग थी। जंग जो हुई है वो एक दिन पूरा भी नहीं हुई, और उसमें ये 80 तन शहीद हो जाते हैं, और औरतें जो हैं वो असीर कर ली जाती हैं। बहुत बड़ा जुल्म है, लेकिन इसकी मुद्दत ज़्यादा नहीं है। लेकिन मौला अमीरुल मोमिनीन ने 25 साल सब्र किया है। आप सब्र का अंदाज़ा नहीं कर सकते कि वो खातून मुअज़्ज़मा कि जिसके जिसका नाम लेकर मौला अमीरुल मोमिनीन फ़ख्र किया करते थे कि अना ज़ौजुल बतूल सैयदतुन निसा इल आलमीन, मैं वो अली हूँ जो बतूल का शौहर हूँ, जो सैयदतुन निसा इल आलमीन है। और उस बतूल और उस खातून को मौला अली के सामने उन पर जुल्म किया गया। वो मौला अली जो इतने शुजा थे, इतने बहादुर थे, लेकिन उस वक्त भी मौला ने सब्र किया। सब्र इसलिए किया ताकि इस्लाम बच जाए, इस्लाम की बका के लिए। इस्लाम अजीम था, इस्लाम सबसे ज़्यादा तहफ्फुज़ करने वाला था। तो मौला अमीरुल मोमिनीन ने अपनी ज़िंदगी गुजार कर सब्र करके बता दिया, जंगें करके बता दिया, दिफा करके बता दिया कि इस्लाम सबसे ज़्यादा अजीम है और उसे इस्लाम ही अजीज़ है। तो अजीज़ो, हम अगर कोई हम पर मुसीबत आ जाती है या हम थोड़े बहुत परेशान हो जाते हैं तो बाज़ दफ़ा हम नाराज़ हो जाते हैं, नहीं, हर हालत में जिस हालत में भी इंसान हो उसे चाहिए कि इस्लाम की बुलंदी के लिए اور اسلام کے شرف کے لیے وہ کوشش کرے۔ تو عزیزو، آپ کی یہ تنظیم جو ہے وہ الہی تنظیم ہے، اس میں مصیبتیں آئیں گی، آپ کو شدائد اور مصائب کا بھی سامنا کرنا پڑے گا، حالات ایسے بن جائیں گے، لیکن ذاتیات کے لیے ناراض نہ ہوں ایک دوسرے سے، اگر ناراض ہونا ہے تو خدا کے لیے، دین کے لیے، شریعت کے لیے، اسلام کے لیے۔ یہ بتایا ہے ہمیں آئمہ نے، ہم آئمہ کے ماننے والے ہیں، جس شخصیت کو اپنا امام اور پیشوا سمجھا ہے اس کی سیرت ہمارے لیے حجت ہونی چاہیے، نہ کسی اور کے لیے۔ تو بہرحال یہ ایک بہت بڑا لطف خداوندی ہے کہ اتنے افراد ملک کے گوشے گوشے سے، مختلف علاقوں سے ہم آہنگ ہو جاتے ہیں، اکٹھے ہو جاتے ہیں۔ اگر آپ کچھ بھی نہ کریں، صرف آپ کا اکٹھے ہو جانا یہ بھی بہت بڑی توفیق ہے۔ اس کو معمولی خیال نہ کریں کہ اتنے افراد کونے کونے اور ہر ملک کے خطے سے آتے ہیں اور جمع ہوتے ہیں اور ہم فکری کے ساتھ ایک ہدف کی طرف بڑھتے ہیں۔ اس کو جو ہے نا جاری ساری رہنا چاہیے، اور یہ قافلہ جو ہے وہ اس منزل کی طرف بڑھنا چاہیے۔ تو اس کے لیے میں یہ ہمارے بعض برادران جو اسٹیج پر بیٹھے ہوئے ہیں، میں ان کا بھی شکریہ ادا کرتا ہوں کہ ان سابقہ چیئرمینوں نے ایک نشست کی اور ہمارے اس کنونشن کے لیے انہوں نے ایک اتحاد کی فضا پیدا کی۔ اور آپ جو اتنا مثلا جلسہ دیکھ رہے ہیں اور اتنے لوگ یہاں جمع ہوئے ہیں، میں سمجھتا ہوں کافی کنونشنوں سے یہ کامیاب کنونشن ہے۔ کراچی والوں کا بھی میں شکریہ ادا کرتا ہوں کہ انہوں نے بہترین میزبانی کی ہے، بڑی محبت سے ہم سے پیش آ رہے ہیں، اور مختلف علاقوں سے آئے ہوئے لوگ جو ہیں یہ بھی میں دیکھ رہا ہوں۔ بہرحال میری نظر میں یہ ایک بہتر اور اچھا کنونشن ہے، گیدرنگ بہت اچھی ہے۔ تو ان ہمارے دوستوں کی بھی اس میں کاوشیں ہیں، ان کی ہمتیں ہیں، تو خدا ہمیں اور توفیق عطا فرمائے کہ ہم مل کر اجتماعی طور پر اس الہی اپنے اہداف کو حاصل کرنے کی کوشش کریں۔ تو میں اب مزید ٹائم نہیں آپ کا لیتا، چونکہ اذان بھی ہو رہی ہے۔ تو خداوند متعال ہم سب کو یہ توفیق عطا فرمائے کہ ہم اسلام کے لیے، الہی اہداف کے لیے کام کریں۔ خدا ہمیں شر سماوی اور عرضی سے محفوظ رکھے۔ والسلام علیکم ورحمۃ اللہ وبرکاتہ۔ یہ سوال یہ ہے کہ مجلس اخوان کے متعلق جو اختلافات چل رہے ہیں وہ حل ہو گئے ہیں یا نہیں؟ آیا آج کے مجلس اخوان میں کسی حتمی نتیجے پر پہنچ سکیں گے، اور نئے برادر چیئرمین کا انتخاب کے شیڈول کے متعلق روشنی ڈالیں؟ اب مجھے تو نہیں پتا کہ آپ نے کس چیئرمین کا انتخاب کرنا ہے، وہ آپ نے خود کرنا ہے، لیکن میں یہ کہہ سکتا ہوں کہ اختلافات جو تھے اخوان کے وہ کافی حد تک حل ہو گئے ہیں۔ ابھی بھی ہم ایک نشست میں تھے اور جو بھی اختلافات ہمارے سامنے تھے وہ تقریباً حل ہو چکے ہیں، اور اب کوئی اختلافی مسئلہ جو ہے ان کے درمیان موجود نہیں ہے۔ تو چیئرمین کا انتخاب آپ نے کرنا ہے، آپ جس کو چاہیں منتخب کریں۔
محمد والے محمد، بلند تر صلوات۔